नमस्कार, साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शनिबार बेलुकी 9 बजेको समाचारपछि करिब आधा घण्टा प्रसारण हुन्छ। इन्टरनेट मार्फत साहित्य संसार कार्यक्रम सुन्न रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुन्छ। साहित्य संसार कार्यक्रममा आज साहित्यकार गणेश रसिकसँग संवाद गर्छौं। इतिहासको पानाबाट स्तम्भमा कवि गोपाल प्रसाद रिमालको सपनामा शीर्षकको कविताको साथमा कविहरू कुन्ता शर्मा र जनार्दन अधिकारी धड्कनका कविताहरू सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर साथ दिनुहोला।
इतिहासको पानाबाट
कवि गोपाल प्रसाद रिमालको कविता सपनामा। मेरो हर घडीमा जपना तिमी आज सपनामा आए, मेरो हर घडीमा जपना तिमी आज सपनामा आए, यही आशाको पिल पिले बत्ती लिएर यो आधा रातमा म आफूलाई निद्राको घोर जंगलमा छोडिदिन्छु। बत्ती हुरीमा निभला म अल्मलिउला केही छैन, तिमी मेरो पुग्ने ठाउँ झैं एक्कासी देखा मात्र परे, तिमी आज मेरो सपनामा आए। सपनामा तिमी सुरु सुरु आउन सक्छौ, न पर्खाल न पहरा विपनाको पखेटा सपना न हो, चाहन्छौ भने उडेर आऊ न को रोक्छ, मन लागे तिमी दुष्यन्त भएर आऊ, म शकुन्तला झैं फूलको सुसारमा हुन्छु, अथवा कथाका राजकुमार झैं देश भ्रमण गर्दा गर्दै राक्षसले लुटिएको सुनसान शहरमा आइपुग, एक लासको बगैँचामा सुती रहेकी मलाई एक्कासी फेला पार, मलाई बाबु आमा भन्न कर परिरहेका राक्षसहरूबाट छुटकारा दिन कम्मर कस, म राक्षसहरूलाई आँसुले छकाएर तिनीहरूको काल पत्ता लगाइदिन्छु, तिमी उनीहरूलाई मार मलाई हर, अथवा मलाई झुक्क्यानमा पारेर यस्तो बेलामा आइपुग, जब म मेरो लाज संकोचको पातलो घुम्टो र सबको हाल्ने बहाना सम्म गरू, बल गर्नै नसकू, तिमी आऊ तिमी आऊ, विपनाको हराएको मणि नै सपना न हो, पृथ्वी पनि त निद्रा जस्ता गहिरा समुद्रको पानीमा स्वर्गको दौलत चन्द्रमा र तारा पाउँछिन्, मेरो राजा मेरा परेला निद्राले भारी हुनै लागे, मेरो राजा मेरा परेला निद्राले भारी हुनै लागे, तिमी आज सपनामा आए, तिमी आज सपनामा आए।
इतिहासको पानाबाट स्तम्भमा कवि गोपाल प्रसाद रिमालको सपनामा शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरू। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्छौं साहित्यकार गणेश रसिकसँग। साहित्यकार गणेश रसिक हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। साहित्यकार रसिकज्यू, यहाँलाई स्वागत छ रेडियो नेपालको साहित्य संसार कार्यक्रममा।
हजुर नमस्कार, साहित्य संसार सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा मेरो नमस्कार अभिवादन छ।
साहित्यकार रसिकज्यू, साहित्यिक सिर्जनातर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, तपाईँको बाल्यकालको साहित्यिक परिवेश र आफ्नो साहित्यिक रुचिका बारेमा थोरै सम्झना गरौँ न आज।
धन्यवाद ताराजी। अब जब म स्कुल पढ्थे त्यति बेला हाम्रो घरमा पुस्तकालय थियो घरमै, मेरो पिताजी चाहिँ दार्जिलिङ पढ्नुभएको,
हजुर
सूर्य विक्रम ग्याली, धरेन्द्र कोइराला, उहाँको चेला राजगिरी पढ्नुभएको, उहाँको चेला भएको नाताले उहाँ साहित्यिक रूपमा रुचि थियो उहाँको पनि, उहाँकै संरचना पढ्नुभएको, त्यसैले केही किताबहरू लिएर आउनुभएको थियो, बुवा साहित्यमा रुचि राख्नु भएकोले मैले पनि त्यो किताबहरू पढ्थेँ।
हजुर,
पछि जब अनि त्यही बेला दार्जिलिङबाट आउनुभएको शिक्षकहरूले हामीले पढाउनु थाल्नुभयो, अनि उहाँहरूले पनि साहित्यमा धेरै साहित्यका कुराहरू गर्नुहुन्थ्यो, मुनाबदनका हाम्रो धनदारकै कोइराला कविताहरू र पारसमणिका कविताहरू र खास गरी अब तत्कालीन अवस्थामा जे जे साहित्य उपलब्ध हुन्थ्यो त्यसका बारेमा धेरै जानकारी दिनुहुन्थ्यो हामीलाई। र पछि जब म त्यहाँ प्राइमेरी स्कुल सकेर हाई स्कुल पढ्न भोजपुर आएँ, त्यसपछि भोजपुरमा एउटा साहित्यिक भोजपुर बजारमा विद्योदय हाई स्कुलमा पढ्थेँ, त्यति बेला हाम्रा अग्रज दाईहरू हुनुहुन्थ्यो, कृष्ण जोशी दाई, परशु दाईहरू, अब प्रज्ञारत्न बिराई, थुप्रै अग्रज दाजुहरू हुनुहुन्थ्यो। त्यसपछि हाम्रो पुस्ता जो दोस्रो पुस्ता थियो त्यति बेला शैलेन्द्र साकार, मन्जुल, अब त्यसपछि हाम्रो हरि श्रेष्ठ, रमेश श्रेष्ठ, धेरै धेरै हामी थियौँ जो हामी कविता साहित्यहरूमा हुन्थ्यो, लेख्थ्यौँ र हरेक शुक्रबार चाहिँ कवि गोष्ठी हुन्थ्यो स्कुलमा।
हजुर,
हामीले आफ्नो आफ्नो कविता पाठ गर्थ्यौँ, यसरी एउटा साहित्यिक माहौल पनि थियो स्कुलमा, जसले गर्दा बिस्तारै हामीलाई लेख्ने अभ्यास पनि भयो। पछि अब लेख्दै लेख्दै गइयो, भनौँ न अब के त बाल्यकालको अवस्था र किशोर अवस्थाको।
हजुर, यहाँलाई बाल्यकालदेखि नै साहित्यिक परिवेशले आकर्षित गर्यो र त्यही साहित्यिक परिवेशमा हुर्किनुभयो, त्यसैबाट चाहिँ साहित्य सिर्जनामा यहाँ लाग्नुभयो।
हजुर हजुर हजुर।
नेपाली साहित्यमा स्थापित हुँदै ताकाका, यहाँले अघि पनि नाम लिनुभयो आफ्ना सहकर्मीहरूको, समकालीन साथीहरूको, आफ्ना समकालीन साथीहरूलाई अहिले सम्झँदा चाहिँ के भन्नुहुन्छ?
अब समकालीन भन्दा पनि अब परशु दाई र कृष्ण जोशी दाईहरू, उहाँहरू त हामीहरू अग्रज भए, हामी अघिल्ला पुस्ताका भए।
हजुर,
हामीभन्दा अब त्यसपछि पछिल्लो हामी समकालीन साथीहरू जो अझै पनि लेखिराख्नु भएको छ, शैलेन्द्र साकार, मन्जुल, रमेश श्रेष्ठ जो बेङ्कमा बस्नुहुन्छ, हरि श्रेष्ठ जुन नोरेम हुनुहुन्छ, उहाँ पनि लेखिराख्नु भएको छ, यस्ता साथीहरू अझै पनि लेखिराख्नु भएको छ, उहाँहरूलाई बेला बेलामा भेट हुन्छ, हाम्रो फोनमा सम्पर्क कुरा हुन्छ, हामी पुराना कुरा गरेर खुसी हुन्छौँ। साहित्य सृजनाबारे चाहिँ एकदम कम गफ हुन्छ, हामी पुरानो गफ मात्रै हुन्छौँ हामी, भन्छ कि मान्छे अब जब 50 वर्ष अब 60 वर्ष उमेर पुग् नाग्छ तब आफ्नो किशोर र युवा अवस्थाको कुरा मात्रै सम्झिन्छ अरे भन्छन्।
हजुर, साहित्यकार गणेश रसिकज्यू, तपाईँका आफ्ना प्रकाशित कृतिहरूका बारेमा पनि संक्षिप्त चर्चा गरौँ, आफ्ना प्रकाशित कृतिहरूलाई छोटोमा सम्झाउनु पर्दा के भन्नुहुन्छ?
साहित्यकारकै साहित्यकार लगाउँदा मलाई अप्ठ्यारो अप्ठ्यारो लाग्छ है।
हजुर हजुर हजुर।
म साधारण अब साहित्यमा लेख्न रुचि राख्ने मान्छे हुँ भन्ने मन लाग्छ भनौँ, जस्तो अब सुरुमा म कथा लेख्थेँ, त्यो कथा लेख्ने प्रेरणा चाहिँ मैले परशु प्रधान दाईहरूबाटै पाएको हुँ। अब नाटक पनि लेखेँ, त्यो नाटक लेख्ने प्रेरणा हाम्रो कृष्ण जोशीबाट पाएको, जसले चाहिँ पहिला नाटक लेखेर भोजपुरमा उहाँले आफै हिरोइन भएर प्रदर्शन पनि गर्नुभएको थियो, उहाँ हो। त्यसपछिका नाटकहरू र गीतका बारेमा त मैले भनिहालेँ, दार्जिलिङका शिक्षकहरू आउनुभएको थियो, उहाँहरूले गीत त्यसले गर्दाखेरि गीतपत्र लेख्ने अभ्यास हो, पछि अब काठमाडौँ आयो पछिका कुराहरूमा। अनि उपन्यासहरू पनि मैले लेखेँ, उपन्यास चाहिँ खास मैले तत्कालीन अवस्थामा लगन भन्ने उपन्यास पढेको थिएँ, अच्छा राई र सिकले लेख्नुभएको, जो अब दार्जिलिङमा हाम्रो बुवाको मेरो पिताको क्लास फेल हुनुहुँदो रहेछ उहाँ, पछि कलेज मेरोमा स्वर्गीय हुनुभयो, उहाँको उपन्यास लिएर आउनुभएको थियो बुवाले, मैले त्यो किताब नोभेल पनि पढेको थिएँ त्यति बेला, र त्यही उहाँकै कारणले मैले पनि अब पछिबाट त्यो उहाँको रसिक नाम मैले अनुकरण गरेर आफ्नो नाम राखेँ, जुन अहिले मलाई नराखेको भए पनि हुन्थ्यो भन्ने लाग्छ कहिले कहिले, राख्यो। उहाँको उपन्यासहरू पढ्यो र साहित्यको सबै विधामा कलम चलायो, तर मेरो माकुराको जस्तो हातहरू जस्तो हो कि सबै कमजोर छन् लेख्ने मात्रै हो, मैले त्यस्तो कुनै सशक्त छैन। पछिल्लो अवधिमा मैले संस्मरण लेखेँ, सिस्नोहरू टेक्तेँ भन्ने र दस कजाउँ उभिएर भन्ने लेखेँ, त्यसपछि यता अन्तिममा आएर अहिले मैले छपक्कै मनमा बसेकाहरू भनेर एउटा मेरो जोसँग मैले जीवनमा धेरै सङ्गत भयो, धेरैले मायालाई माया गर्नुभयो, उहाँहरूले गरेका गुणहरूले उहाँहरूले गरेको म माथिको गुणले नै म यहाँ छु भन्ने लाग्छ। त्यसले गर्दाखेरि उहाँहरूको लागि सम्झेर मैले लेखेको छु धेरै कुराहरू, र ती उहाँहरूभन्दा पनि धेरै मान्छेहरू छन्, तर त्यति मात्रै 19 जनालाई मैले अटाएँ र अरू पनि लेख्ने सोचमा छु, उपन्यासहरू लेख्ने सोचमा छु अझै पनि।
हजुर, यहाँ साहित्यमा यहाँ सक्रिय रहँदै गर्दा यहाँले कथा लेख्नुभयो, कविताहरू लेख्नुभयो, नाटक लेख्नुभयो, संस्मरण लेख्नुभयो, आज चाहिँ आजको यो बसाइमा हामी चाहिँ यहाँको एउटा कविता सुन्न चाहन्छौँ। कुन कविता सुनौँ?
अब कविता खास भन्नुपर्दा म आफूलाई एकदम कवि नै चाहिँ भन्दिनँ, कवि यसो कविता लेख्न गीतहरू, मेरो कविता पनि गीतै जस्तो हुन्छ,
हजुर
अलिक फरक किसिमको हुन्छन्, त्यसलाई चाहिँ म प्राय गते कविताहरू जस्तो भने म त्यसलाई अब मेरो कविताहरू गीतहरू पनि छन्द मिलेको हुँदैन, अलिक त्यो गते कविताकै नजिक हुन्छ।
हजुर,
र एउटा माया र पर्खाई भन्ने एउटा पहिला लेखेको थियो, यो चाहिँ मैले लेखेको छु, यो चाहिँ मैले हङकङ जाँदा लेखेको
हो। हजुर,
38 सालमा होला म हङकङ गएको थिएँ।
हजुर,
बिचमा समुद्रको छेउमा एउटा टापु देखेँ मैले।
हजुर,
त्यो टापुले चाहिँ आफ्नो मायालाई पर्खिरहे जस्तो लाग्यो, त्यो झर्को लाग्यो र माया र पर्खाई भनेर मैले शीर्षकमा राखेको छु।
हजुर, माया र पर्खाई यहाँको 40 वर्ष अघि लेखेको यहाँको कविता।
हजुर, कविता गीती कविता हो यो कविता।
हजुर,
अलिक त्यसमा चाहिँ मैले आफ्नै किसिमको यसरी लेखेँ भनौँ न, माया र पर्खाई।
हजुर,
समुद्र बीचको टापु भएर म पर्खिरहेको छु, समुद्र बीचको टापु भएर म पर्खिरहेको छु, तिमी सपना जस्तो छाल भएर मलाई छोएर गयौ, लहर लहरमा उर्लिएर सङ्गीत भएर म पछ्याइरहेको छु, तिमी साँझको घाम भएर डुबेर गयौ, लहर लहरमा सङ्गीत भएर म पछ्याइरहेको छु, तिमी साँझको घाम भएर समुद्रमा डुबेर गयौ, समुद्र बीचको टापु भएर म पर्खिरहेको छु, तिमी सपना जस्तो छाल भएर मलाई छोएर गयौ। लाग्छ यो जीवन धर्मशाला हो, लाग्छ यो जीवन धर्मशाला हो, पार्टी हो, पौवा हो, रात पर्दावास बस्ने, रिसमिसेमा छोडी जाने, धर्मशाला हो, पार्टी हो, पौवा हो, लाग्छ यो जीवन झोलदिङ्गे पुल हो, तुइन हो, ढुङ्गा हो, सङ्कटबाट पार चर्ने, तरिसकेपछि बिर्सि जाने, झोलुङ्गे पुल हो, तुइन हो, ढुङ्गा हो, तर तिमीले पुलमाथि फुलपाती चढाएर गयौ, फेरि फर्की आउँछु भनेर कसम खाएर गयौ, समुद्र बिचको टापु भएर म पर्खिरहेछु, ती सपना जस्तो छाल भएर छोएर मलाई गयौ। लाग्छ यो जीवन बाटो हो, माटो हो, गोरेटो हो, झरी पर्दा पहिरो जाने, खरिर पर्दा तिर्खा दिने, बाटो हो, माटो हो, गोरेटो हो, लाग्छ यो जीवन फुल हो, लहरा हो, बगैँचा हो, अरूले अरूकै निम्ति हाँसेर फुल्ने, फुलेपछि ओइली जानुपर्ने, फुल हो, लहरा हो, बगैँचा हो, तर तिमीले बगैँचामा मायाको बार बारेर गयौ, कहिले नमर्ने प्रीतिको फुल रोपेर गयौ, समुद्र बिचको टापु भएर म पर्खिरहेछु, समुद्र बिचको टापु भएर म पर्खिरहेछु, मायाको बार बारेर गयौ, कहिले नमर्ने प्रीतिको फुल रोपेर गयौ, प्रीतिको फुल रोपेर गयौ। धन्यवाद।
हजुर, यहाँको सुन्दर कविता वाचनका लागि हार्दिक धन्यवाद व्यक्त गर्छौँ साहित्यकार गणेश रसिकज्यू। तपाईँ एउटा साहित्यिक स्रष्टा हुनुका साथै नेपालको प्रसिद्ध सङ्गीतकारका रूपमा सुपरिचित हुनुहुन्छ, साहित्य लेखन र सङ्गीत सिर्जना बीचको तालमेल कसरी मिलाउनुहुन्छ?
भन्यो अब सबैमा चाख राख्ने मान्छे पनि, अब एउटा उमेर हुँदछ जे अरूले देखेको त्यही गर्न मन लाग्ने,
हजुर
अरू जे भयो त्यही गर्न मन लाग्ने, एक किसिमको समय उमेर हुँदो रहेछ, त्यही उमेरमा हुँदाहुँदै अब एउटा पछि अब त्यस्तै हुने कोसिस गरियो र पनि अब धेरै चिजमा हात हाल्यो र कुनै सशक्त हात हुनु सकेन भन्ने लाग्छ मलाई, अघि नै मैले भनिहालेँ। र यो सङ्गीत कति कुरो गीतमा शब्दमा लेखेर सकिँदैन, त्यो आवाजमै लयमै दिनुपर्ने हुन्छ कति कुराहरू, त्यस्तो फिल हुन्छ मलाई।
हजुर,
जो लयमा दिँदाखेरि मलाई सन्तुष्टि लाग्छ, जो अब कति गीतमा सन्तुष्टि हुन्छ, कति कथामा, कति सङ्गीतमा, कति गाएर पनि सन्तुष्टि हुन्छ।
हजुर,
त्यस कारण यी सबै कुराले मलाई सधैँ छुन्छ र एउटा भने नि सबै चिजमा चाख राख्ने भएको हुनाले यस्तो हुनु पुग्यो, वास्तवमा टाइम म अक्सर लेख्दा भन्दा म सङ्गीत गर्दा आफूलाई धेरै खुसी अनुभव हुन्छु गर्छु
हजुर.
सायद सङ्गीत नभए धेरै परिस्थितिमा मैले पटक पटक भनिसकेको छु, सङ्गीत नभएकोमा म धेरैचोटि मैले आत्महत्या गरिसक्ने थिएँ होला. सङ्गीत यस्तो चिज हो जसले मलाई बताएको छ भन्ने लाग्छ. थप त्यसमा साहित्य पनि जोडौँ, किन आफ्नो कुराहरू एक्सप्रेस गर्नु अथवा आफ्नो कुराहरू अभिव्यक्त गर्ने सरल माध्यम मलाई त्यही लाग्छ. जुन कुराहरू कति अरूलाई भन्न सकिँदैन, कतिलाई व्यक्त गर्न सकिँदैन, जुन व्यक्त गर्ने भाषा पनि हुँदैन, तर त्यो सङ्गीतमा व्यक्त गर्न सकिन्छ, आवाजमा व्यक्त गर्न सकिन्छ भन्ने लाग्छ मलाई.
हजुर, तपाईँमा परेको साहित्यिक प्रभावका बारेमा पनि थोरै जिज्ञासा राख्न चाहन्छु. तपाईँलाई प्रभाव पारेका साहित्यकारहरूलाई सम्झदा के भन्नुहुन्छ अहिले?
अब जीवनमा एकै व्यक्तिबाट म प्रभावित छु भनेर आफूलाई भन्दिनँ म.
हजुर,
धेरै अब जस्तो कथामा सुरुमा लेखनमा परशुदाईको प्रभाव थियो मलाई. पछि मैले अब स्वदेशी लेखनकै बारेमा कुरा गरौँ, पारिजात दिदीको लेखन, शङ्कर लामिछानेको लेखन र हाम्रो के दौलत विक्रम दाईको लेखन, उपन्यासहरू लेखन मलाई अत्यन्त मनपर्ने. कविताहरूमा गोपी छेत्रन का लेख मलाई मनपर्छ, बैरही काइला दाईको र एउटा इन्द्रबहादुर राईको लेखन दुर्बोध हुँदा हुँदै पनि मलाई छुन्थ्यो, त्यसले कता कता छोयो जस्तो लाग्छ. एउटा किसिमको आनन्द दिन्थ्यो उहाँको साहित्य पनि मलाई.
हजुर,
तर उहाँको अरू सरल छैन, उहाँको दुर्बोध छन्, उहाँको धेरै कठिन छ, बौद्धिक छ उहाँको लेखन. र यस्ता थुप्रै हुनुहुन्छ, अब जस्तो विजय मल्ल, तत्कालीन अवस्थाको विजय दाइहरू, पछि अब समकालीन लेखनहरूमा अब कविहरूमा हाम्रो शैलेन्द्र साकार, अब कृष्णभूषण बल मलाई मनपर्ने कविहरू हुन्, मन्जुल यी अब छन्. अब नयाँ पुस्ताहरूमा अहिले थुप्रै धेरै आउनु भएको छ, नयाँ पुस्ताहरूमा चाहिँ जस्तो अब मनु मन्जिलजी नयाँ पुस्तामा, अब एकदमै नयाँ नयाँ अझ थुप्रै म कविहरू छु, कति नाम पनि बिर्सेँ मैले.
हजुर हजुर,
छन् अब यसमा धेरै छन्. र अब हरेक समय समयमा एकैजनाबाट प्रभावित भइँदैन रहेछ, समय समय अनुसार फरक फरक व्यक्तिबाट प्रभावित भइँदो रहेछ भनौँ न. यो हृदय भनेको चाहिँ परिवर्तनशील छ
अवश्य. हजुर,
कहिले कुनै बेलामा कुनै चिजले प्रभावित पार्छन्, कुनै चिजले त्यही कुरोले पछि त्यो कुरोलाई कहिले प्रभावित पार्दैन रहेछ.
हजुर,
एउटै साहित्य एकैजनाको मात्रै साहित्य त्यही मात्रै अब लाई प्रभावित पार्ने भन्ने हुँदैन, कहिले फरक साहित्य पनि प्रभाव पार्न सक्छ, समय अनुसारको, घटना अनुसारको, आफ्नो मनस्थिति अनुसार चाहिँ साहित्य ले प्रभाव दिइरहेको छ. मैले त्यही अनुसार म आफ्नो लेखनहरू पनि मन पराउँछु उहाँहरूको.
हजुर, लामो समय साहित्य लेखनमा बिताउनु भयो, सङ्गीत सिर्जनामा बिताउनु भयो. तपाईँको सिर्जन यात्राका लामो अनुभवले साहित्य लेखनमा रुचि राख्ने अहिलेका नयाँ पुस्तालाई के भन्नुहुन्छ?
अब म त्यो अर्थी उपदेश दिने अवस्थामा त म आफूलाई ठान्दिनँ यो, किनभने यो भनेको हरेकले आफ्नो आफ्नो दृष्टिकोण, आफ्नो आफ्नो भोगाई आफूले लेख्छु र यसरी लेख्नुपर्छ भनेर कसरी निर्देश गर्नुभन्दा उहाँहरूले आफ्नो भोगाईलाई कसरी अभिव्यक्त गर्नुहुन्छ, कुन रूपमा अभिव्यक्त गर्नुपर्ने भन्ने कुरो महत्त्वपूर्ण कुरो हो भन्ने लाग्छ. शैली भन्ने कुराहरू आफै विकास गर्दै जाने हो, लेख्दै जाँदाखेरि आफ्नो एउटा शैली हुन्छ. र लामो समय लेख्ने भन्दा पनि म लामो समय अब उमेरले चाहिँ लामो समय बाँचे म भन्छु, मेरो थोरै लेखन हो. म एकदमै अल्छी छु मान्छे, मैले 8-10 भन्दा बढ्ता किताब लेख्न सकेको छुइनँ, बढी लेख्न सकिनँ, अझै धेरै लेख्थेँ भन्ने लाग्छ. म धेरै लेख्न सकिनँ मैले भन्ने लाग्छ मलाई, अझै मलाई त्यो मलाई एकदमै आफूले गरेको गल्तीहरू मध्ये महसुस हुन्छ मलाई. त्यस कारण नयाँ पुस्तालाई एउटै भन्छु, म चाहिँ सक्रिय लेख्नुहोस्, अल्छी नगर्नुहोस्. जस्तो अहिले अब यो अवस्थामा पुग्यो कि अब हामी अब लेख्दैछौँ, अब जुन किसिमको एउटा उमेरमा ऊर्जा हुन्छ त्यो किसिमको ऊर्जा लेखन पछि नहुँदो रहेछ. र संसारमा जति पनि साहित्यकारहरू छन् उहाँहरूको लेखनको समय अहिले मात्रै 2-4 मात्रै छन्, नत्र भने उहाँहरूको उमेर 50-55 अथवा 20-22 उमेरदेखि जति हुन्छ 50-55 उहाँहरूले धेरै आफ्नो साहित्य सिर्जना. पछि चाहिँ एउटा उमेरको कारणले विभिन्न घरायसी घरव्यवहारले विभिन्न कारणले पनि मान्छेहरू कमै लेख्छन्, धेरै कम साहित्यकार छन् जो अब 60 माथि कन्टिन्यू लेखिराख्नु भएको छ निरन्तर, नभए त्योभन्दै पछाडिको छ. र म भन्छु के भने मेरो अनुरोध चाहिँ नयाँ पुस्तालाई निरन्तर लेख्नुहोस्, अध्ययन गर्नुहोस् र आफ्नो लेखन नछोड्नुहोस्। सानो हो भने सानो समयमा पनि उपयोग गर्नुहोस् लेखनलाई भन्ने लाग्छ।
हजुर, साहित्यकार गणेश रसिकज्यू, आजको यो संवादको हामी करिब करिब अन्तमा आइपुगेका छौँ। रेडियो नेपालको साहित्य संसार कार्यक्रम मार्फत आफ्ना पाठक र रेडियो नेपाल सुनिरहनुभएका श्रोताहरूलाई के भन्नुहुन्छ?
म अब त्यस्तो भन्ने अवस्था त मेरो छैन, तर मलाई अब एउटा अवसर दिनुभयो। अब हामी सबैले सबैभन्दा देशलाई माया गरौँ, माटोलाई माया गरौँ। अहिलेको अवस्था मुलुकलाई माया गर्ने मान्छेको अभाव छ, धेरै युवा पुस्ताहरू पलायन भइराख्नु भएको छ, अब पहाड मधेस चारैतिरबाट पलायन भइराख्नु भएको छ। यसले एकातिर दिनदिनै जनसङ्ख्याहरू घटिरहेको छ भने अर्कोतिर पलायन हुने बाहिर जाने अवस्था छ। अब हामी नेपालीहरू 3 करोड जनसङ्ख्या पुरो गरेको थियौँ, 300 करोड जनसङ्ख्या पनि हाम्रो रहेछ भन्ने कुरो हामीले जनसङ्ख्याले देखायौँ। हामीले मुलुकमा माया गरौँ, मुलुकमै बसौँ, दुःख सुख यहीँ गरौँ, यहीँ केही गर्ने सोच गरौँ, नभए सधैँ यसरी सबैले हामीले छोडेर जाने भयो भने मुलुक झन्झन यस्तो अवस्था आउनु छ जुन कल्पना गर्न सकिँदैन भन्ने लाग्छ आगामी दिन। र मुलुक रहोस् भन्ने कल्पना गरौँ, मुलुकलाई माया गरौँ भन्ने मेरो सोच छ। हाम्रो भाषा साहित्य सङ्गीत कला पनि त्यसैको लागि होस् भन्ने म चाहन्छु, मेरो आग्रह चाहिँ सबैसित।
हस्, साहित्यकार गणेश रसिकज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो, साहित्यका विषयमा आफ्ना धारणाहरूका साथमा आफ्नो कविता पनि वाचन गरेर सुनाउनुभयो। समय र संवादका लागि रेडियो नेपाल साहित्य संसार कार्यक्रमको तर्फबाट यहाँप्रति आभार व्यक्त गर्छौँ।
र मलाई पनि अब यो अवसर दिनुभयो। अब मैले कति कुराहरू तलमाथि पनि बोले होला र कति त्यसको लागि म यहाँहरूसँग सबैसँग क्षमा माग्दै, मैले कुनै किसिमको मन दुखाएको रहेछु भने, मेरो कुराबाट कुनैलाई चोट परेको छ भने म क्षमा माग्छु है। बिदा लिन चाहन्छु, रेडियो नेपालप्रति धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद।
रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। साहित्यकार गणेश रसिकसँग संवाद गर्दै थियौं हामी। अब केही कविताहरू प्रस्तुत गर्दैछौ, सुनाउँदैछौ कवि कुन्ता शर्माको कविता।
हामी सुनाउँदै जाउँला। कहिले तरवार जिम्मा लाएर, कहिले घरवार जिम्मा लाएर, घरि रणचण्डी बनाउँदै, घरि कोठीमा रण्डी बनाउँदै, जसरी मन लाग्छ प्रयोग गर, तिम्रो इच्छा अनुसार उपयोग गर, ठिक छ हामी सुनाउँदै जाउँला, समयको गतिमा बहँदै जाउँला। पस्केको थाल हामी इच्छा लागे खाऊ, नलागे लत्याऊ, खुट्टाका जुत्ता हामी इच्छा लागे लगाऊ, नलागे मेटाऊ। कहिले दुशासन बनेर विश्वमा नङ्ग्याऊ, कहिले कृष्ण बनेर उपहारमा सारी पुर्याऊ। जसरी मन लाग्छ प्रयोग गर, तिम्रो इच्छा अनुसार उपयोग गर, ठिक छ हामी सधैँ जाउँला, समयको गतिमा बहँदै जाउँला। नाच्दै जाने कठपुतली हामी, नाच्दै जाने कठपुतली हामी, डोरी तिम्रो हातमा छ, कहिले बायाँ घुमाऊ, कहिले दायाँ घुमाऊ, कहिले इन्कलाब जिन्दाबाद बनाऊ, कहिले न्याय र समानता मुर्दाबाद बनाऊ। मन परे आकाशमाथि पुर्याऊ, मन नपरे पाताल मुनि धसाऊ। जसरी मन लाग्छ प्रयोग गर, तिम्रो इच्छा अनुसार उपयोग गर, ठिक छ हामी सधैँ जाउँला, समयको गतिमा बहँदै जाउँला। कहिले जिउँदै चितामा जलाएर, कहिले जिउँदै चितामा जलाएर, कहिले रुख र पोथराहरूमा फलाएर, कात्रोहरूमा निर्मम बेर्दै यौवनलाई, कहरहरूमा प्रतिपल थुन्दै जीवनलाई, कहिले स्नेहपूर्वक गमलामा सजाऊ, कहिले घृणापूर्वक नालामा खसाऊ। जसरी मन लाग्छ प्रयोग गर, तिम्रो इच्छा अनुसार उपयोग गर, ठिक छ हामी सुन्दै जाउँला, समयको गतिमा बहँदै जाउँला। तर सुन, हरेक कुराको सीमा हुन्छ, परमाणुले पनि संसार ध्वस्त गर्न सक्छ। शान्त भन्दा शान्त स्थानमा भयानक विस्फोटन लुकेको हुन सक्छ। फुल भन्दा कोमल सम्झन छौ आज जसलाई तिमी, भोलि त्यो वज्र भन्दा कठोर हुन सक्छ। सहनशीलताको त्यो बिन्दुसम्म, त्यो रेखासम्म, जसरी मनलाई प्रयोग गर, तिम्रो इच्छा अनुसार उपयोग गर, ठिक छ हामी सधैँ जाउँला, समयको गतिमा बहँदै जाउँला। धन्यवादलाई।
कवि कुन्ता शर्मा हामी सहँदै जाउँला शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुनिरहनु भएको छ र हामी केही कविताहरू सुनाइरहेका छौं यहाँहरूलाई। यसै क्रममा नैकाप काठमाडौँबाट जनार्दन अधिकारी धड्कनले पठाउनु भएको पुर्ख्यौली बुढो घर शीर्षकको कविता म वाचन गरेर सुनाउँदैछु। कविताको शीर्षक पुर्ख्यौली बुढो घर। जीवनको इन्द्रेणी सपनाले हरेक वर्ष दशैंमा रङको सट्टामा कमेरो पोतेर सिंगारिँदै दङ्ग पर्दै टाढाबाट हेरिरहन्छ त्यो बुढो घर। ढुङ्गा माटोको त्यो बुढेउली घर हजुरबाको स्वामित्वबाट सर्दै सर्दै आइरहेछ। मेरो भन्ने शब्द करौतीले अंश बण्डामा चिरा चिरा पारेको छ गैरी खेत र सिङ्गो घर। मलाई बाले भन्नुहुन्थ्यो 90 सालको भूकम्पपछि बनेको हो यो घर। 72 को भूकम्पले शहरका गगनचुम्बी महलहरू ढले भत्के चिरा परे तर त्यो बुढो घरले परास्त गर्यो कम्पनको लडाई। युद्ध जितेर खुशी दिएको छ नयाँ पुस्तालाई। नयाँ पुस्ताहरू भने कल्पनामा चित्र कोरेर रङ भरिरहेछन् शहरको रमझममा जीवनलाई नै सपनाको नशासँगै निलिरहेछन्। बैंस ढल्नै लाग्दा पनि बाबुकै कमाईमा बिहे पर्खेर ऋणको बोझ थपिरहेछन् वृद्ध बा आमालाई। लाल पुर्जी अधिकार मागेर बेच्न खोज्दैछन् विदेशमा फल्ने पैसा टिप्न त्यो बुढो घर। उनीहरूलाई आफ्नो पाखुरीसँग विश्वास छैन। माटोभित्र स्वदेशमै पैसा फल्छ भन्ने स्वीकार्दैनन्। स्याउ फल्ने बोटमा जस्तै फल्छ भन्छन् विदेशमा पैसा अनि टिप्न हतारिन्छन्। आफ्नो पखेटाको भरमा चरा उडेको देखेर चरा जस्तै उड्न खोज्छन् त्यो निलो आकाशमा। अन्तत करेसाबारी सहितको त्यो बुढो घर बन्दकी राखेर मेन पावरको खाता भरिदिन्छन्। परिचय हराउने डरमा राहदानी खल्तीमा राखेर अनि उड्छन् चरा जस्तै आकाशमा खुसीले धरतीलाई बाई बाई गर्दै। सायद बिर्सेको हुनुपर्छ भाग्य छायासँगै हिँड्छ कर्मविहीनलाई पिट्छ। कर्मको खेती गर्ने ठाउँमा आशाको खेती गर्नेले चित्रको परिकार मात्र स्वादिष्ट मानी खानुपर्छ। मनमा उब्जेको अन्नले सधैँको भोग टार्नुपर्छ। उसले बिर्स्यो कर्मको खेती आकाशकै खेती गर्न विदेशियो। पल्लारे माइलो जस्तै समयको अन्तरालमा फर्कदा रातो बाक्साभित्र आफै भरिएर फर्कन्छन् त्यो निलो नदी किनारामा प्रियसी बालुवा चालिरहेकी हुन्छ। छोरो गिट्टी कुटिरहेको हुन्छ फर्केर आउनेले कसैलाई देख्दैन। मात्र देख्छ त्यो बुढो घरले रातो बाक्सा स्तब्ध हुन्छ। आवाज नदिइकन आँसु नबगाइकन रुन्छ बुढो घर बेसारा बन्छ बुढो घर पुर्ख्यौली बुढो घर। आवाज नदिइकन आँसु नबगाइकन रुन्छ बुढो घर बेसारा बन्छ बुढो घर पुर्ख्यौली बुढो घर। साहित्य संसार कार्यक्रममा नैकाप काठमाडौँबाट कवि जनार्दन अधिकारी धड्कनले पठाउनु भएको पुर्ख्यौली बुढो घर शीर्षकको कविता सुन्दै हुनुहुन्थ्यो। आजको साहित्य संसार कार्यक्रममा साहित्यकार गणेश रसिकसँगको संवाद सुन्नुभयो। इतिहासको पानाबाट स्तम्भमा कवि गोपाल प्रसाद रिमालको सपनामा शीर्षकको कविताको साथमा कविहरू कुन्ता शर्मा र जनार्दन अधिकारी धड्कनका कविताहरू सुन्नुभयो। आजको कार्यक्रम कस्तो भयो यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया साहित्यसंसार.radionepal@gmail.com पठाउन सक्नुहुन्छ। यतिन्जेल साहित्य संसार कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौ। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृङ्खला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल onlineradionepal.gov.np जानुहोस्। आजको लागि भने साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावलका साथमा रीता तिमल सिन्हा र म तारा प्रसाद उस्ती बिदा हुन्छु। अर्को हप्ता फेरि भेटौँला। नमस्कार।